الشيطان الرجيم بسم الله الرحمن الرحيم لا أقسم بهذا البلد وأنت حل بهذا البلد ووالد وما ولد لقد خلقنا الإنسان في كبد. اس کا نام سور بلد ہے اور دنیا میں شہر کہلانے کے قابل کوئی ہو تو مکہ مکرمہ ہے, اور اس قابل شہر کی قسم باری تعالیٰ نے اس صورت میں کھائی, اس نسبت سے اس کا نام رکھا گیا ہو یہ ممکن ہے. یہ سورت 35 نمبر کے اوپر نازل ہوئی سور قاف کے بعد سور طارق سے پہلے پہلے. چنانچہ بعض حضرات نے یوں کہا کہ یہ پوری سورت مکی ہے, بعض کہتے کہ پہلی 4 آیتیں مدنی ہیں باقی مکی, بعض کہتے کہ مکمل سورت مدنیہ ہیں. جو آدمی اس کو خواب میں پڑھے گا اس کی تعبیر یہ ہے کہ اس کو کھانا کھلانے کی اور یتیموں کی خاطرداری کرنے کی توفیق ملے گی اور ضعیفوں پر رحم کرنے کا خیال اس کو آئے گا. ربط سابقہ صورت کے ساتھ اس طریقے سے ہوگا کہ دونوں صورتوں میں ان اعمال کا ذکر ہے جن اعمال کی بنیاد پر آخرت میں نیک بدلہ ملے گا اور آخرت میں سزا ملے گی. سابقہ صورت میں زیادہ برے اعمال کا تذکرہ تھا تو یہاں اچھے اعمال کا زیادہ تذکرہ کیا جا رہا ہے. بسم اللہ الرحمن الرحیم لا اقسم بهذا البلد, لا زائدہ, میں قسم کھاتا ہوں اس شہر کی یعنی مکہ مکرمہ کی. چونکہ محبت وحی ہے, رحمتوں کے اترنے کا مرکز ہے, کعبۃ اللہ کی وجہ سے عالمی مرکز ہے, مینا عرفہ مزدلفہ صفا مروہ کی وجہ سے عالمی اجتماع حج کا مقام ہے, اس لیے باری سبحانہ و تعالیٰ نے اس کی قسم کھائی اس آیت کے اندر. اور سب سے بڑی بات, حضرت نبی کریم صلی اللہ علیہ وسلم کی زندگی کا اکثر حصہ 53 سالہ زندگی کی بہار اسی شہر مقدس کے اندر جو ہے ظاہر ہوئی, اس لیے اس شہر کی باری تعالیٰ قسم کھاتے میں قسم کھاتا ہوں اس شہر کی یعنی مکہ مکرمہ کی. وَأَنْتَ حِلٌّ بِهَذَا الْبَلَدِ, اور آپ اس شہر کے اندر اترنے والے ہیں. اب دیکھو اس کے مختلف مطلب ہیں, ایک مطلب یہ کہ آپ اترنے والے ہیں, کیا مطلب؟ ابھی یہ مکہ کے دشمن آپ کو نکال رہے ہیں اور آپ ہجرت کر کے مدینہ جا رہے ہیں, لیکن ایک دن اللہ اس مکہ کو آپ کے ہاتھ پر فتح فرمائیں گے اور آپ فاتحانہ شان سے مکہ میں داخل ہوں گے. یہ پیشین گوئی ہو گئی جو سن 8 ہجری کے اندر اللہ نے پوری فرمائی. نمبر 2, بعض حضرات یہ کہتے ہیں وَأَنْتَ حِلٌّ بِهَذَا الْبَلَدِ, اس وقت کی پوزیشن یہ ہے جب یہ صورت نازل ہو رہی ہے, اس وقت کی کیفیت اور حالت کیا ہے کہ آپ اس شہر کے اندر جو ہے اترے ہوئے ہیں, مقیم ہیں, قیام پذیر ہے, سکونت پذیر ہے آپ اس شہر کے اندر. اور تیسرا مطلب اس کا یہ بھی لیا گیا ہے کہ اللہ تعالیٰ اس شہر کو آپ کے لیے حلال کریں گے, حالانکہ یہ مکہ مکرمہ حرم ہے لیکن دن کے ایک حصے میں اللہ آپ کے لیے اس حرم کو حلال کریں گے. حل بمعنی حلال, اس لیے کہ مکہ حرم ہے, جب سے پیدا ہوا تب سے قیامت تک, لیکن آپ صلی اللہ علیہ وسلم کے لیے فتح مکہ کے دن چند گھڑیوں کے لیے حلال کیا گیا ہے. گویا اس میں قتل و قتال اور انتقام لینا ہم آپ کے لیے حلال کریں گے, پھر بھی آپ صلی اللہ علیہ وسلم نے تدبیر ایسی آزمائی کہ کم سے کم خون بہانا پڑے, کم سے کم جو ہے بے حرمتی, کم سے کم وہاں جنگ ہو, ایسی تدبیر آپ صلی اللہ علیہ وسلم نے انجام دی. اور دو چار ڈینجر قسم کے آتنکوادی تھے, ان کو صرف کعبۃ اللہ میں قتل کیا گیا. عبداللہ بن خطل اور جو ہے تعیس ابن خالد, اس قسم کے لوگوں کو. باقی عام جو ہے اس میں معافی کے اعلانات ہوئے. بعض نے اس کا ایک مطلب بہت اچھا بیان کیا کہ یہ مکہ کے لوگ عجیب ہیں کہ یہاں شکار کرنے کو حرام سمجھیں گے, قتل و قتال کو حرام سمجھیں گے, باپ کے قاتل کو مارنا بھی حرام سمجھیں گے, لیکن اللہ کے نبی کو قتل کرنے کو یہ لوگ حلال سمجھتے ہیں. اسی لیے تو انہوں نے مشورہ کیا تھا دار الندوہ میں چھپ کر کے, وَإِذْ يَمْكُرُ بِكَ الَّذِينَ كَفَرُوا لِيَقْتُلُوكَ. تو یہ عجیب ان لوگوں کی عقیدت ہے حرم مقدس سے کہ جانور کو مارنا حرام سمجھے, ہرے گھاس کو کاٹنا حرام سمجھے, اور ہمارے نبی کو قتل کرنا حلال سمجھے. یہ عجیب ہے مکہ کی قوم. لا اقسم بهذا البلد, میں قسم کھاتا ہوں اس شہر مقدس مکہ مکرمہ کی. لا, بعض نے منکرین بعض کے قول کی نفی مراد لی ہے کہ جو لوگ مرنے کے بعد زندہ ہونے کو مانتے نہیں ہیں ان کی بات کی نفی, یعنی ان کی بات لا قابل توجہ. وَأَنْتَ حِلٌّ بِهَذَا الْبَلَدِ وَوَالِدٍ وَمَا وَلَدَ, اور قسم ہے والد کی اور بچے کی. والد سے مراد حضرت آدم علیہ السلام, اور ولد سے مراد قیامت تک سب آ گئے آپ بھی اس میں شامل. اور بعض نے مطلق باپ اور بیٹوں کو مراد لیا کہ باپ اور بیٹوں کا تعلق, باپ سے بیٹے کا ہونا اور بیٹے کے لیے باپ کا ہونا, یہ بھی اللہ کی عظیم نعمت ہے, اس لیے اس کی قسم کھائی گئی. بعض نے والد سے حضرت ابراہیم علیہ السلام کو اور ولد سے اسماعیل علیہ السلام کو مراد لیا. بعض نے ولد سے نبی کریم صلی اللہ علیہ وسلم کو مراد لیا کہ وہ ولد کامل اور اتم ہے. لا, اتنی قسم کھانے کے بعد جواب قسم لایا جا رہا ہے, وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ فِي كَبَدٍ, پکی بات یہ ہے کہ ہم نے انسان کو مشقت اور تکلیف میں پیدا کیا ہے. یہ دنیا تکالیف کی جگہ ہے, مشقت تکلیف یہاں لگی ہوئی ہے, اور کافروں کو تو آخرت کے اندر بھی بڑی تکلیفیں ہوگی. بعض نے قبض سے مراد لیا, چونکہ ولد سے نبی کریم صلی اللہ علیہ وسلم کو مراد لیا تو قبض سے مراد لیں گے. آپ صلی اللہ علیہ وسلم اللہ کے دین کی تبلیغ کے خاطر جو تکلیف اٹھاتے تھے اس کو قبض سے مراد لیا بعض مفسرین نے. اَيَحْسَبُ أَن لَّن يَقْدِرَ عَلَيْهِ أَحَدٌ, کیا یہ انسان ایسا سوچتا ہے, ایسا خیال کرتا ہے کہ کوئی اس کے اوپر قابو نہیں پا سکتا؟ ایسا کیسا سوچتا ہے کہ کوئی اس کے اوپر قابو نہیں پا سکتا, وہ ایسا پہلوان ہے کہ کسی کا اس کے اوپر بس نہیں چلتا. یہ کون تھا؟ مکہ مکرمہ کا وہی پہلوان ابو الاشد ابن کلدہ. چنانچہ وہ اتنا بڑا پہلوان تھا کہ گائے کے چمڑے پہ کھڑا ہو جاتا یا بیٹھ جاتا پلانٹا وار کر کے, تو 10 آدمی اس کو کھینچتے تھے لیکن وہ کھینچ نہیں پاتے تھے, چمڑا پڑ جائے لیکن وہ ابو الاشد کو نہیں کھینچ پاتے تھے. ایسا پہلوان نبی کریم صلی اللہ علیہ وسلم سے بار بار اپنی پہلوانی کا مظاہرہ کرنے آیا, حضور اس کو پچھاڑ دیتے تھے پھر بھی ایمان نہیں لایا. یہ اس کا قول آیت کے اندر نقل کیا گیا ہے. چنانچہ فرمایا کہ وہ یوں سمجھتا ہے کہ اس کے اوپر کسی کو قابو نہیں ہوگا. عام بھی مراد لے سکتے ہیں, دنیا میں بہت سے انسان ایسے ہوتے ہیں نا, وہ یوں سمجھتے ہیں ہم پر کس کی چلتی ہے, ہم آزاد ہیں, ہم سب پر چلاوے لیکن ہم پر کسی کی نہیں چلے. یہ سب کی آیت کی مراد میں آ گئے. یقول اہلکت مالا لبدا, انسان یوں بولتا ہے میں نے بہت سارا مال خرچ کر ڈالا. اہلکت کے معنی خرچ کر ڈالا, लुबदा बहुत सारा माल। अब खर्च करने को अहलक तो क्यों कहा गया? इसलिए कि आदमी माल खला खर्च करता है तो हलाक हो जाता है। जैसे अभी 20 रुपए आपकी जेब में हैं, अब उस 20 रुपए का आप खमण खाएंगे तो 20 रुपए हलाक हो गए आपकी जेब में से। और यूं भी कह सकते हैं कि चूंकि उसने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की दुश्मनी में, इस्लाम की दुश्मनी में माल खर्च किया, और नेकी की दुश्मनी में जो माल खर्च हुए वो माल हलाकत और बर्बादी का जरिया बनता है, ये नुक्ता भी उससे निकाल सकते हैं। चूंकि उन काफिरों ने इस्लाम और नबी सल्लल्लाहु अलैहि वसल्लम की दुश्मनी में जो माल खर्च किया, लुबदा बहुत माल, गज़वे बदर में भी जब ये लोग आए थे तो बड़े बड़े सरदारों ने एक एक दिन की दावत तय कर ली थी, एक दिन मैं खिलाऊं, दूसरे दिन तू खिलाए, ये सब माल खर्च करते करते आए वो लोग। अयहसबु अल्लम यरहू अहद, क्या वो यूं सोचता है कि उसको किसी ने नहीं देखा, यानी जो माल उसने खर्च किया वो किसी ने नहीं देखा। चुनांचे ये इंसान का एक ज़ाम बातिल है, अल्लाह सुबहानहु व ताला उसकी हर हर चीज को देखते हैं। देखो ये इंसान की तमाम बदगुमानियां जिक्र की गई कि इंसान ये समझता है किसी को उस पर काबू नहीं, और वो यूँ कहता है कि मैंने बहुत माल खर्च कर डाला, वो यूँ समझता है किसी ने उसको देखा नहीं। ये इंसान काफिर बड़ी तकलीफ़ों के अंदर है। मुफस्सिरीन फरमाते हैं कि जितनी तकलीफ इंसान झेलता है ना, इतनी तकलीफ दुनिया की और कोई मखलूक झेलती नहीं है। अगरचे इंसान जिस्मानी तौर पर कमज़ोर, लेकिन दिमागी कुव्वत सबसे ज़्यादा, इसीलिए तकलीफ भी उसको सबसे ज़्यादा इंसान का। हर एक को तकलीफ तो बर्दाश्त करनी ही पड़ती है, नींद की कुर्बानी देनी पड़े, खड़े रहना पड़े, जो मिला कड़ी जूस मग खाना पड़े, तकलीफें तो सब चलती रहती, इंसान तकलीफ बर्दाश्त करता रहता है। और बाज नहीं मुराद लिया कि बारे अमानत को उठाने की तकलीफ। बारे अमानत का क्या मतलब? जो अमानत शरीयत नाम की, कुरान की शक्ल में या तमाम शरीयतों की शक्ल में अल्लाह ताला ने पहले पहाड़ों को दी थी, पहाड़ों ने ना कह दी हम नहीं उठा सकते, लेकिन ये इंसान जालिम और जाहिल उठाने के लिए तैयार हो गया, तो शरीयत मुताहरा के अहकाम को उठाने की मशक्क़त, ये भी कबत से मुराद है आयत के अंदर। चुनांचे मुफस्सिर ने यहाँ तफसीर करते हुए क्या कहा कि बाज़ मर्तबा इंसान माल कम खर्च करता है, लेकिन शो कैसा करता है, बहुत बड़ा खर्च नहीं किया उसने, मस्जिद में लाके 5 नए टुवाल लगा दिए, और फिर वो लोगों के तय वुजू का सारा निज़ाम अपना ही है, यानी लोग यूँ समझे कि होस भी उसने बनवाया, होस का पानी भी उसकी तरफ से, बोरिंग भी उसका, लाइट बिल भी बोरिंग का वो भरे, 5 टुवाल ला के रखे और खाली थूक उड़ा था बैठता है इस तरीके से। तो बहुत सी मर्तबा इंसान थोड़ा खर्च करे बतावे ज्यादा, इस तरीके के लोग भी जो है दुनिया के अंदर कोई नमूने कमी नहीं है। और जाहिर बात है कि ये जो लोग अल्लाह की अल्लाह के नबी की दुश्मनी में, दीन की दुश्मनी में माल खर्च करते, वो कम खर्च करते, लेकिन उसके बावजूद भी वो ज्यादा और मासियत में खर्च करने की वजह से मजीद अजाब का उनके लिए जरिया। अलम नजअल लहु ऐनैन, ये इंसान नाशुकरे, क्या हमने तेरे लिए दो आंखें नहीं बनाई कि उन आंखों के जरिए से हलाल चीजों को देखे। अलम नजअल लहु ऐनैन व लिसानन व शफतैन, ज़बान दी, दो होंठ अता फरमाए, व हदैनाहु नजदैन, नजद कहते हैं ऊंचे रास्ते को, और हमने तुझे दो रास्ते बतला दिए नेकी और बुराई के। अंबिया अलैहिस्सलाम के जरिए, आसमानी किताबों के जरिए से हिदायत का, दलालत का, खैर का, शर का, नेकी का, मासियत का, दो रास्ते अल्लाह ताला ने बता दिए। अल वहदैनाहुन नजदैन, फिर भी जो है खैर के रास्ते को नहीं अपताता, ने शर पे जाता है। फलक तहमल अकबा, फिर वो किस लिए घाटी में दाखिल नहीं हुआ, किस लिए वो घाटी के अंदर दाखिल नहीं हुआ? अकबा किसको कहते हैं? पहाड़ों में, जो दुश्वार गुजार रास्ते होते हैं उसको कहते हैं अकाबा। आयत का मतलब ये है अल्लाह ताला के एहसानात के ऊपर वो शुक्र क्यों नहीं करता, और शुक्र करता तो बड़े बड़े नेक आमाल को अंजाम देता। यहाँ आयत करीमा में इंसान को हराम को छोड़ने की और नेकियों की कसरत की तरगीब दी जा रही, मुजाहदे की तरगीब दी जा रही कि मुजाहदात बर्दाश्त करो, नेकियों के करने में और गुनाह के तर्क में मुजाहदा बर्दाश्त करो, इसकी तरगीब दी जा रही है। यानी अल्लाह ताला के इतने एहसानात के होते हुए भी इंसान को तौफीक नहीं होती कि वो नफ्स और शैतान को पछाड़ देवे और हिदायत के रास्ते को कबूल कर लेवे। फलक तहमल अकाबा वमा अदराक मल अकाबा, तुझे मालूम भी है कि वो अकबा घाटी क्या है? चुनांची रिवायतों के अंदर आता है कि बंदे और जन्नत के दरमियान में 7 घाटियां हैं, उन 7 घाटियों को पार करके जन्नत में जाना है। और बाज ने कहा कि इत्तिहाम से मुराद है दुनिया में नेक आमाल करके अल्लाह की इताअत करके जन्नत के अंदर दाखिल हो जाना। वमा अदराका मल अकाबा, अब ये मुश्किल रास्ता कैसे आसान होगा आखिरत के अंदर? और इसको जो ऐसा ख्याल था कि मुझे आखिरत के अंदर सज़ा नहीं होगी, तो सज़ा नहीं होवे तो उसके लिए क्या क्या करना पड़े, और जहन्नम की मुश्किल घाटी को पार करने के लिए क्या क्या करना पड़े। नंबर 1, फक्कु रकाबा, गर्दनों को आज़ाद करना, मतलब है गुलाम और बांदियों को अल्लाह को राज़ी करने के लिए खर्च करना, आज़ाद करना। चुनांचे ये लोग अल्लाह की नाफरमानी में जो माल खर्च करते थे उसके बजाय अल्लाह की खुशनुदी में माल खर्च करे, और अल्लाह की खुशनुदी का खर्चा कौन सा? गुलाम बांदियों को आज़ाद करना। औ अतअम फी यौमिन ज़ी मसअबा, फ़क्र फाका के दिन के अंदर खाना खिलाना। फ़क्र फाका आम है, महंगाई की वजह से, कहत की वजह से, तब खाना खिलाओ। यतीमन ज़ा मक़रबा, दो तरह के यतीम होंगे, एक यतीम वो होगा जो करीबी रिश्तेदार में होगा, एक यतीम वो होगा जिसके साथ कोई रिश्तेदारी नहीं होगी। हर तरह के यतीमों को खिलाओ, ख़ास तौर पर रिश्तेदार यतीम को, उसको खिलाने की तुम्हारी जिम्मेदारी बनती है। औ मिस्कीनन ज़ा मक़रबा, या खाक नशीन मिस्कीन को, मिट्टी वाला मिस्कीन यानी जिसके लिए कोई मकान नहीं, छापरा भी नहीं, जीरो स्लम में फ्लैट भी नहीं, बल्कि वो बेचारा जो है मिट्टी पर जिंदगी गुजारता हो, उसको पूछे कि भाई आपका बंगला कहाँ, प्लेटफॉर्म गांधीबाग, वहाँ जो है मैं रहता हूँ, जिंदगी गुजारता हूँ, रोड के आजू बाजू जिंदगी गुजार लेता है, यह यतीम मिस्कीनन ज़ा मक़रबा। ثم كان من الذين آمنوا وتواصوا بالصبر وتواصوا بالمرحمة। देखो यहाँ एक इश्काल पैदा होता है कि पहले आमाल बतलाए फिर ईमान आया, इसलिए मुफस्सिर ने कहा कि ये सुम्मा है ना, तराखी के लिए नहीं है कि तरतीब बतलानी मकसूद हो, बल्कि यहाँ पर बतलाना ये है कि इताअत के जरिए मुजाहदा करते वक्त पर ईमान का होना जरूरी है। मुजाहदा करते वक्त, नेक आमाल करते वक्त ईमान का होना जरूरी है, तो तुम्हारा मुजाहदा नफ्स के खिलाफ, इताअत पर मुजाहदा और नेकी के काम कबूल होंगे जबकि ईमान होगा। और बाज मरतबा ताखीर अहमियत को बतलाने के लिए भी आती है, और वो आपस में एक दूसरे को सब्र की तलकीन करते हैं, वतवासौ बिलमरहमा, और मखलूक पर रहम करने की आपस में तरगीब और तलकीन करते हैं। उलाइका असहाबुल मैमना, ये दाहिनी तरफ वाले लोग हैं, यानी कयामत के दिन अल्लाह ये लोग दाहिनी तरफ होंगे, जन्नत में ले जाए जाएंगे। वल्लदीन कफरु बिआयातिना हुम असहाबुल मशअमा, और जिन लोगों ने हमारी आयतों का इनकार किया वो बाईं तरफ वाले हैं, यानी मनहूस लोग हैं। अलैहिम नारु मुसदा, उनके ऊपर आग छा गई होगी। जी।